نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير دین و دنیا قرآن پاک کی روشنی میں اس میں ہم 14 پارے کو کنٹینیو کریں گے کہاں سے شروع کریں گے سب بولے پیج نمبر 227 227 سے کنٹینیو کریں گے سورۃ ہجر پڑھ رہے تھے جس میں ابھی تک جو بات ہم نے پڑھی قیامت کا دن آئے گا اور وہ لوگ جو جہنم میں پڑے ہوں گے اس بات کی حسرت کریں گے کہ کاش ہم مسلمان ہوتے اور بالآخر آج ہم اپنے گناہوں کی سزا بھگتنے کے بعد یا پھر اللہ کی رحمت کو جوش میں آتا دیکھ کر مسلمانوں کو جہنم سے نکلتا دیکھ کر خواہش کریں گے کہ لو کانو مسلمین۔ اس بارے میں ہم خواہشات اور آرزوؤں کو دیکھ رہے ہیں۔ سوچئے ذرا کہ دنیا میں رہتے ہوئے اگر ہماری یہ خواہش اور یہ آرزو ہو جائے کہ ہم نے جنت میں جانا ہے تو انشاءاللہ کسی بھی صورت سے جہنم کے طرف اللہ تعالیٰ ہمیں نہیں لے کر جائے گا۔ اور اس میں ہم نے یہ بھی دیکھا کہ ایمان والے جب اس قرآن کو پڑھتے ہیں تو ان کا دل خوشی سے کھل جاتا ہے۔ آپ میں سے کس کس کا دل کھل رہا ہے اس قرآن کو پڑھ کے؟ الحمدللہ، اللہ کرے کہ آپ کی یہ کیفیت ہمیشہ رہے بلکہ دن بدن اس میں اضافہ ہو۔ اب ہم پڑھیں گے ان لوگوں کا قصہ کہ جو قرآن تو سنتے ہیں لیکن ان کے دلوں پہ چھریاں چلتی ہیں۔ ایسے لوگوں کو قرآن فائدہ دینے کی بجائے نقصان دیتا ہے۔ آپ اس کو تھوڑی سی ایک مثال سے سمجھ لیجئے۔ سیم کھانا گھر میں پکتا ہے، صحت مند شخص وہ کھانا کھاتا ہے تو وہ خوراک بن کے لگتا ہے، اس کو طاقت ملتی ہے، انرجی ملتی ہے۔ لیکن اگر کوئی بیمار ہو، اس کا سٹمک اپسٹ ہو، جسم کے اندر کوئی جراثیم آ چکا ہو، تو وہی کھانا اس کو ڈائریا کر دیتا ہے۔ یاد رکھیے کہ یہ جو قرآن آپ اور میں یہاں بیٹھ کے پڑھتے ہیں نا، یہ اپنی جگہ اپنی مثال آپ ہے، اس کے لیے تو مثال بھی نہیں دی جاتی۔ جیسے اللہ کی کوئی مثال نہیں ہے نا کہ لیس کمثلہ شیء وہو السمیع العلیم، تو یہی شان اللہ کی اس کتاب کی بھی ہے۔ لیکن اس کے باوجود کچھ لوگ اس کتاب کی ہدایت سے محروم رہتے ہیں۔ خوف کھاتے ہوئے، ڈرتے ہوئے دعا کیجئے کہ اللہ مجھے ایسے لوگوں میں نہ کرنا۔ آئیے پڑھتے ہیں۔ جیسے قرآن ایمان والوں کے لیے شفا ہے، اسی طرح مجرموں کو صلاحوں کی طرح چبھتا ہے۔ تو آپ کے میرے لیے کرائیٹیرین آ گیا کہ میرا دل ایمان والا ہے یا جرم کر کے بیٹھے ہوئے کرمنل کی طرح ہے۔ ہوتا کیا ہے کہ قرآن بندے کے عمل پر بلا واسطہ چوٹ کرتا ہے، تو جو مجرم ہوتے ہیں ان کے لیے تو قرآن سننا محال ہو جاتا ہے۔ ایسے ہی ہے نا، دیکھیں نا، ایک نے چوری کی نہیں ہے تو کہتا ہے کہ آپ کی تلاشی لی جائے گی، اسی جگہ کوئی چور بھی بیٹھا ہے، اس حکم کو سن کر کیا دونوں کی ایک ہی کیفیت ہوگی؟ جس نے چوری نہیں کی وہ کہے گا ایک دفعہ نہیں 10 دفعہ کر لو۔ ایئرپورٹس پہ آپ جاتے ہیں، سیکیورٹیز میں سے گزرتے ہیں، آپ کا سامان وہ کھولنا چاہتے ہیں، آپ کہتے ہیں پورا کھولیے، آئی ڈونٹ ہیو اینی تھنگ ان مائی لگیج۔ بٹ جس نے اندر کوئی چھری، چاکو، پیسہ، سونا، چاندی چھپایا ہوا، ایک دم اس کا تو رنگ اڑ جائے گا نا۔ یہ ایک دوسرا کرائیٹیرین نوٹ کریں۔ قرآن سن کے رنگ اڑ جانا اس بات کی دلیل ہے کہ دال میں کچھ کالا ہے، تو کوئی بات نہیں، ٹھیک کر لیتے ہیں، ابھی تو زندہ ہے۔ اللہ کی یہ بہت بڑی رحمت ہے، یاد رکھیے۔ ساری زندگی گناہ کر کے آ کے بیٹھ جائے ایک انسان قرآن پڑھنے کے، پڑھانے، اللہ کبھی تانا نہیں دیتا، یہ اللہ سبحانہ تعالیٰ کا اعلیٰ ظرف ہے۔ تو لہٰذا کیا ہوا اس ساری بات میں کہ مجرم کو یہ قرآن چبھتا ہے۔ اسی لیے بہت سارے لوگ مس فٹ فیل کرتے ہیں۔ کئی سسٹرز ہیں وہ کہتے ہیں نہیں قرآن سننا نہیں، دعا کرا دیں، نہیں 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 نہیں، درس درس نہیں چلیں گے، بیٹھ کے صرف یاسین پڑھ لیں گے، نہیں چھوٹا سا درس، بڑی سی دعا کریں۔ یہ کیا چبھتا ہے؟ ان کو ڈر لگ رہا ہوتا ہے کہ کہیں قرآن کوئی ہمارا پول نہ کھول دے۔ سورۃ توبہ میں پیچھے آیت گزری ہے کہ یہ منافق جب قرآن کو سنتے ہیں تو ایک دوسرے کی طرف کنکھیوں سے دیکھتے ہیں کہ کہیں تمہارے دل کی باتیں نہ کھل جائیں اس کے ساتھ۔ تو کریں کیا، اپنا دامن صاف کر لیں، اندر کی اصلاح کر لیں، اندر صاف ستھرا کرتے جائیں تو قرآن سن کے سکون ملے گا۔ ایک مثال اور دے دیتی ہوں۔ بارش ہمیشہ اچھی لگتی ہے، ہم اللہ سے کہتے ہیں اللہ رحمت کی بارش برسا اپنے بندوں پہ جو گرمی سے جل بھن رہے ہیں۔ वही बारिश फूलों की क्यारी पे पड़ेगी, फूलों की क्यारी छोड़ दीजिए, सूखी मिट्टी पे पड़ेगी तो खुशबू आएगी, और वही बारिश कूड़े के ढेर पे पड़ेगी तो बदबू आएगी। तो बहुत डरने की बात है, अपने दिल को चेक करें। ये कुरान की आयतें और इस कुरान की महफिल में बैठकर मेरे दिल की कैफियत क्या होती है। और अगर आपको लगता ही है ना कि कूड़े की बू आ रही है तो भी घबराएं ना, अल्हम्दुलिल्लाह ये बारिश आपके सारे गंद को दूर कर देगी। शर्त एक है, आप इसके अंदर भीगते रहें, बस यही इसका इलाज है। इस सूरत में कुरान की हिफाजत के बारे में बयान किया गया है कि जब तक कुरान का नज़ूल नहीं हुआ था, शयातीन आसमानों पर चले जाते थे। रिवायात में आता है कि एक शैतान खड़ा होता, दूसरा इसके ऊपर खड़ा होता, इस तरह आखिर में आसमान दुनिया तक पहुंच जाते। अल्लाह ताला जो फरिश्तों को बातें कहते थे ये थोड़ी सी सुन लेते थे, अब जो ही ये कान लगाते तो इन पर ऊपर से शोला मारा जाता। होता क्या, कभी तो वो जिन शोले से बच जाते और कभी ऊपर वाला जिन जल जाता, लेकिन जलते जलते जो थोड़ी सी बात सुनी होती वो नीचे वाले को कह देता और वो जलने से पहले तीसरे को बता देता। हत्ता के जो ज़मीन पर जिन आ जाता, इसको थोड़ी सी बात जो पहले हुई होती थी बिल्कुल बदल के याद रही होती। कभी आपने ये गेम खेली है, इधर से एक कान में दे। वैसे तो कानों में बात करना पसंदीदा नहीं है, नजवा कहते हैं, काना फूसी कहते हैं, लेकिन सिर्फ मिसाल देने लगी हूँ। इन सिस्टर के कान में कोई बात कहें और इन्हें कहें कि आप इनको बताएं, इनको बताएं, यहाँ से वो मेरे हाले 12-13 लोग होंगे ना आप एक रो में इस वक्त, यहाँ से जब उधर गई तो हम उनसे कहें सुनाएं इन्होंने क्या कहा, तो वो बात कुछ और हो चुकी होगी। और ये बात करने की तो ज़रूरत नहीं, आप अपनी फैमिली और अपने माशरे में बातों के बतंगड़ बनते देख लें और आधा वक्त फिर रो रो के सफाइयाँ पेश करते हैं, मैंने ये तो नहीं कहा था, मेरी ये तो मुराद नहीं थी, मैंने इस टोन में तो नहीं कहा था। तो ये होता था कब, जब अभी कुरान नाजिल नहीं हुआ था। लेकिन अब क्या हुआ, सिक्योरिटी को अल्लाह ने सख्त कर दिया। अब जिन्नात जो बात सुनते थे वो काहिनों, ज्योतिषियों और किस्मत का हाल बताने वालों के कानों में डालते, किनके, फॉर्चून टेलर्स, हाथों की लकीरें देखने वाले, ये हफ्ता कैसे रहेगा, ये सब झूठ है, याद रखिए। इस्लाम से इस इल्म का कोई ताल्लुक नहीं है। तो अल्लाह तआला के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, वो काहिन फिर एक सच में 100 झूठ मिला के पेश करते जो कभी बाज़ुका सच हो जाती और कभी झूठ। लेकिन कुरान पाक के नज़ूल के बाद अल्लाह ताला ने पहरे सख्त कर दिए क्योंकि वहाँ वही की आमद का सिलसिला शुरू हो गया। तो अल्लाह ताला आयत 17 और 18 यानी 17 और 18 में तذکرہ करते हैं कि किस तरह से हम इस किताब की हिफाजत करते हैं। और इसके बाद अल्लाह ताला फरमाता है कि सारे ख़जाने मेरे पास हैं, जो मांगना है मुझसे मांग लो और दूसरों के दर से उम्मीदें मत लगाओ। तो क्या अल्लाह ताला ने इस कुरान की हिफाजत का ज़िम्मा ले लिया, कैसे, वाहफिस ना हमिन कुल्ली शैतानिर रजीम। तो इससे क्या पता चलता है कि किसी और के दर पे ना झुकना है और ना उनसे कोई उम्मीद लगानी है। यहाँ बैठे बैठे कहिए हस्बुनल्लाह, अल्लाह मेरी सारी उम्मीदें तुझ पे, अल्लाहुम्मा रहमतक अर्जू। अल्लाह के नबी कहा करते थे, ए अल्लाह तेरी रहमत का मैं उम्मीदवार हूँ, अर्जू रिजा से, रिजा कहते उम्मीद को, होपफुल, एल आई एम होपफुल ऑफ़ योर ब्लेसिंग्स। और क्या चाहिए मुझे बताइए, यकीन करें कंधे हल्के हो जाएंगे आपके, आप इतने खुश बाश रिलैक्स्ड और पुरसकून हो के यहाँ से उठेंगे। रात का खाना भी नहीं है ना घर में, तो ना सही, जो होना है हो जाएगा और अल्लाह आपको कभी भूखा नहीं सुलाएगा। शर्त यह है कि सब के दर बंद और एक दर खुले। ये जब हम खिड़कियाँ रोशनदान खोल लेते हैं ना, शायद कोई इधर से उम्मीद आ जाए, शायद कोई मेरी मदद कर दे, वो कर दे, उसमें सारी गड़बड़ हो जाती है। कुछ लोग ऐसे हैं कि जिनके रिस्क को अगर अल्लाह बढ़ा दे तो वो सरकशी करने लगें। नबातुल्ला रिस्क देकर अल्लाह ताला इनके ईमान की हिफाजत करता है। इसको हाईलाइट करें, एक लफ्ज़ बोलने की इजाज़त दीजिए, बड़ा बुरा लफ्ज़ है, शायद आप में से किसी ने सुना भी ना हो कभी, नौ दौलतिया, किसको कहते हैं, सबको पता, जिसको नई नई दौलत मिलती है, शोए मारता है बंदा, यानी अच्छा खासा महज़ब डिसेंट बाखलाक शख्स था, लेकिन कहीं से कारोबार चल पड़ा, अब घर में चार पैसे के आए, उसकी तो टोरी बदल गई, होते हैं ना, ये उनकी बात हो रही है। अक्सर लोग माल की ज़्यादती संभाल नहीं पाते, इतना थोड़ा कैलेपर होता है कि वो बर्तन से बाहर गिर गिर पड़ता है, फिर सारे ख़ानदान में शो मारेंगे, देखो मेरी घड़ी, मेरा फ़ोन तो देखो, मेरी गाड़ी तो देखो, वो सामान उठा उठा के फिरेंगे लोगों को दिखाने की खातिर के देखो हमारा घर कैसा है और हमारी चीज़ें कैसी हैं। तो याद रखिए, याद रखिए और याद रखिए, अगर अल्लाह ने आपके गुमान के मुताबिक आपको सिर्फ नपा तुला रिस्क दिया तो बोलिए अल्हम्दुलिल्लाह। अल्लाह के नबी ये दुआ मांगा करते थे कि अल्लाह मुझे रिस्कन किफातन दे, किफ़ायत वाला रिस्क है, यानी मुझे किसी से मांगना ना पड़े। गर्मी आई तो गर्मी के कपड़ों के लिए किसी का हाथ ना देखूं, खाने का वक्त आए खाना, मुझे किसी का मुहताज ना करना, बाकी मुझे इससे ज़्यादा नहीं चाहिए। और कुछ ऐसे हैं कि जिनके रिस्क को अल्लाह कम कर दे तो मायूसी की वजह से वो कुफर पर आ जाए। जी ये भी होता है, रेयर केसेस हैं, लेकिन कुछ लोग थोड़े माल में डिप्रेशन में चले जाते हैं, दुखी, शिकवे, गिले, उसको ये दिया, उसको ये दिया, मुझे नहीं दिया। जो ही अल्लाह उनको ज़्यादा देता है या ज़्यादा होता है जब, तो वो खूब अल्लाह के रस्तों में खर्च करते हैं, लेकिन जब माल कम होता है डिप्रेशन में चले जाते हैं। तो क्या पता चला कि दुनिया में नेमतों की जो बांट है वो हिकमत के साथ है। हम अपने बड़ों की चीज़ें ले लेते हैं और हमारी भी कोई और ले लेगा। मैं पूछ सकती हूँ आप में से किस सिस्टर के वालिद नहीं हैं? जी कुछ ना कुछ तो छोड़ के गए थे आपके नाम विरसे पे। चले मैं अपना जुमला ज़रा सा और शॉर्ट करती हूँ। आप में से किन किन बहनों को विरासत में हिस्सा मिला है? माँ या बाप ही से मिलता है? जी जिस दिन बाप की विरासत का पैसा हाथ में आता है ना, उस दिन नोट नकली लगने लगते हैं। ये मैं आपको बता दी, मैं अपने पर्सनल फीलिंग्स बोली हैं मैंने। इतनी मोहब्बत करने वाला बाप, इतना चाहने वाला बाप, इतनी रिस्पेक्ट देने वाला बाप चला गया, तो ये ज़मीन के टुकड़े हैं या कागज़ के टुकड़े हैं, ये जाली हैं। ये सारे देकर भी एक रात बाप वापस नहीं आ सकता कब्र से। और मुझे हैरत उन लोगों पे होती है, और ऐसे बहुत सारे लोग हैं माजरत के साथ, कि जो विरासत के माल के अंदर डंडियाँ मारते हैं, जहाँ चचे भतीजों की खा जाते हैं और भतीजे चचाओं की खा जाते हैं, और जहाँ भाई बहनों की और बहनें भाइयों की। ना समझ तरीन वो बंदा है जो दूसरों का माल लेता है, इसके बावजूद भी उसके दिल से माल की मोहब्बत नहीं निकलती। अब ज़रा दोबारा इस जुमले को शऊर के साथ सुनिए। हम अपने बड़ों की चीज़ें ले लेते हैं और हमारी भी कोई ले लेगा, आखिर में सिर्फ अल्लाह की ज़ात होगी। हम सब का वारिस अल्लाह ताला है। यहाँ हम एक छोटा सा नुक्ता मुहासबे के लिए नोट कर सकते हैं। क्या बच्चों के लिए कुछ छोड़ देने का एहसास मुझे नाजायज़ कमाने पर मजबूर तो नहीं करता? कुछ लोग ऐसे भी हैं जिनके माँ बाप ने कुछ ना छोड़ा, लेकिन अल्लाह ताला ने इनकी औलादों को इतना नवाजा जिसकी कोई हद नहीं है। आपके भी ख़ानदान में ऐसी मिसालें होंगी। दो दिन पहले मैंने आपको एक खलीफा का किस्सा भी सुनाया था, उमर बिन अब्दुल अज़ीज़ के बारे में भी आता है, और हारून रशीद के लिए भी, और बड़े नेक लोग हैं, एक एक दो दो दिरहम छोड़ कर गए बच्चों के लिए, अल्लाह ने बच्चों को फिर दे दिया। जो आपको दे सकता है कि आपके बच्चों को नहीं दे सकता, तो ज़रा सा अपने ऊपर इसको भी फिर लीजिए। अपनी चीज़ों को सोचिएगा, आज घर जाकर कभी भी फारिग हों और अपने सोने को, चांदी को, जो भी औरतों ने ले लू के रखा होता है, या कोई घर की चीज़ें, कपड़े, जूतियाँ, ये कौन लेगा मेरे बात। अच्छा एक जुमला जो हमारे कल्चर में बड़े ही आम है, आपके बाद कौन होगा, उसका जवाब यह जो मेरे सामने है ना वही मेरे बाद होगा। मत इंतज़ार कीजिए कि आप मरें और लोग खुशी खुशी आपका विरसा बंटें। कुछ लोग सोने पे सांप बन के बैठे रहते हैं, कुछ बुज़ुर्ग बाप, ससुर, बड़े गले की चाबी नहीं छोड़ेंगे। सास हैं तो वो चीनी वाली अलमारी को भी ताला लगाती हैं, खैर से बिस्किटों का डब्बे भी लॉकर में रखे हुए हैं, अगर कोई सेफ्टी डिपॉजिट होता तो उसमें भी जाके रखा थी। बहू की, पोतों की क्या जरूरत कि वो ले सकें। और जब सासू अम्मा जाएंगी दुनिया से, खुशी खुशी चाबियाँ बहू के हाथ में आ जाएंगी। क्या आप चाहते हैं कि हम मरें और लोग खुश हों? कि चलो अब इसके बाद हम गोश्त पकाएंगे, अम्मा चली गई अब हम गोश्त पकाएंगे, ये चाहते हैं। अपनी ज़िंदगी में खिलाइए पिलाइए, ये क्यों कहते हैं मेरे बाद जी उसको दे देना उसको दे देना, आज ही दे दे उनको, दे दे उन, फिर भी दिल करता है पहनने को, कहना लाओ थोड़े दिन मैं पहन लूँ, लेकिन है तुम्हारे, ले लो सबको दे दीजिए, खाली हाथ जाइए। हैंड फ्री लगेज सफ़र, दैट्स द बेस्ट सफ़र। रश आता है उस वक्त, वो लोग जो टिप टिप करते हैं ब्रीफ केस लेकर, बोर्डिंग पास लेकर, फास्ट लेन से गुजर जाते हैं, और आप 10-12 सूटकेस तुलवा रहे हैं अपनी फैमिली के साथ, किसी से निकलता तो किसी में डलता। इस दुनिया से ऐसे जाएं, दुआ करें अल्लाह ऐसे ले जाए, सुरखरू हों, किसी का ना लेना ना देना, पीछे वालों को किफ़ायत पे छोड़ दीजिए, बच्चों को पढ़ाया जाइए, कमाएंगे तो खाएंगे, बेटियों की शादियां हो गई खा लेंगी उनके नसीब। हम अपने सारे माल को ऐसा खूबसूरत मैनेज करके जाएं, हम मरे आगे हमारा माल हमारा मुंतज़िर हो, अल्लाह हमारे साथ ऐसा करे। फिर इसी तरह आयत 27 और 28 में इंसान का तारुफ़ है, क्या है? दोबारा आदम और इब्लीस का किस्सा है। वलक़द ख़लक़नल इंसान मिन सलसालि मिन हमइम मसनून। और इन आयात में हम बहुत आसानी से अपना मुहासबा कर सकते हैं अपनी लंबी आरज़ुओं को मद्देनज़र रखते हुए। आयत 39 में शैतान के बहकावे की बात हुई, शैतान हमें कैसे बहकाता है? वो हमारी आरज़ुएं बढ़ाता है कि इंसान को दुनिया खूबसूरत और दिलफरेब लगने लगती है। यहाँ हम अपने आप से सवाल करते हैं, क्या मुझ पर शैतान का फरेब चलता है? क्या मैं शैतान के दाव में आ जाती हूँ? शायद अक्सर ही ऐसा होता है, तो दुआ कर लीजिए कि अल्लाह मुझे शैतान के वसवसों से और उसके दाव फरेब से बचा के रखना। इसी तरह से आयत 49 और 50 में अल्लाह ताला अपनी दो मुख्तलिफ सिफ़ात बयान करते हैं, किसी के लिए अल्लाह ताला गफूर रहीम है और किसी के लिए इसके यहाँ अज़ाब अलीम है। आप देखिए जब हम गुनाह करके आते हैं तो दिल में एहसास ज़ियाँ होता है, ज़ियाँ क्या होता है? ज़ाया होने का, आप अपनी बुक में सीन का इजाफा कर लीजिए। हम कहते हैं कि किस मुंह से अल्लाह ताला को पुकारें, इतने तो गुनाह किए हैं। तो अल्लाह ताला कहता है कि मैंने कब कहा है, मैंने कब कहा है कि नेकियां लेकर आओ। सारा दिन इंसान गुनाहों में मुलव्वस रहता है, अल्लाह ताला 5 बार इसको नमाजों की सूरत में धोते हैं, बिलाखर सहरी के वक्त आसमान दुनिया पर आकर अल्लाह ताला पुकारते हैं, है कोई जो बख्शिश तलब करे? हल में मुस्तग़फ़िर, बंदा कहता है नहीं, अल्लाह मैं किस मुंह से आऊं, मैंने तो सारा दिन इतने गुनाह किए। तो अल्लाह ताला कहता है कि मैंने तुम्हें ये कब कहा कि तुम नेकियां लेकर आओ, मैं भी तो ये कहता हूँ गुनाह लेकर आओ, और मैं इनको माफ़ कर दूंगा, ऐसे माफ़ कर दूंगा जैसे तुमने किए ही नहीं थे। ये है अलगफ़ूर, ये है अलगफ़ार, ये है अस्सत्तार। अल्लाह ताला को आपकी मेरी नेकियाँ नहीं, आपके मेरे गुनाह चाहिए, जिसको वो मिटाना चाहता है। आप देखिए जान के गुनाह ना करें, लेकिन माँ और बच्चे की मिसाल देखिए, माएँ सारा दिन किन बच्चों के पीछे फिरती हैं जो गंदे मंदे हो जाते हैं, खाया तो मुंह पे लग गया, मट्टी में खेलने लग गए, पसीना आ गया, माँ कहती इधर आ तुझे नहलाऊँ, इधर आ तेरा मुंह साफ करूँ, बस अल्लाह भी ये चाहता है। अल्लाह के लिए कोई मिसाल नहीं है, अपने पिछले गुनाहों को ज़रिया ना बनाएं अल्लाह से मज़ीद दूर जाने का, उसको कुर्ब का ज़रिया बना लीजिए कि अल्लाहुम्मा अंता रब्बी ला इलाहा इल्ला अंता फ़ग़फ़िरली। उसमें बंदा एक जुमला बोलता है, अबू बिज़म्बी, मैं एतराफ़ करती हूँ अपने गुनाहों का। अल्लाह को जो चाहिए ना वो आपसे मुझसे एतराफ़ गुनाह चाहिए। ये आयत करीमा क्या है? ला इलाहा इल्ला अंता सुबहानका इन्नी कुन्तु, मेरे हाथ को देखिए, इन्नी मैं, कुन्तु हूँ मैं, इन्नी कुन्तु मिनज़्ज़ालिमीन, अल्लाह मैं ज़ालिम हूँ, ये करके उठ जाइए, फिर देखिए क्या होता है। वाक्य बड़ा खूबसूरत आगे आ रहा है। इसराइली रिवायात में कि एक मौके पर हज़रत मूसा अलैहिस्सलाम कुछ लोगों के साथ निकले, बारिश नहीं हो रही थी, तो बारिश की दुआ करने के लिए खुले मैदान में गए कि अल्लाह ताला से दुआ मांगें कि बारिश हो जाए। तसव्वुर में आ रही ये बात? जब वहाँ गए दुआ मांगी तो अल्लाह ताला ने वही के ज़रिए मूसा अलैहिस्सलाम को बताया कि इस महफिल में एक शख्स, सिर्फ एक ऐसा बैठा है जो बहुत गुनाहगार है, اور صرف اس ایک کی وجہ سے سب کی دعا قبول نہیں ہوگی. اور یہ ممکن ہے, ایسا ہوتا ہے. دیکھیے پوری فلائٹ تیار ہوتی ہے, ایک شخص آیا نہیں اپنی جگہ پہ, فلائٹ ڈیلے ہو جائے گی. اور اگر اچھے ایئر لائنز والے ہیں تو وہ اس کو چھوڑ کے بھی چلے جائیں گے کہ نہیں آیا تو نہ سے ہم جا رہے ہیں. کئی دفعہ صرف ایک بندے کے تیار نہ ہونے پہ پوری گاڑی کی سواریاں نہیں بیٹھی رہتی گاڑی میں. ہاں تو یاد رکھیے, کئی دفعہ کوئی ایک شخص ایسا بھی ہوتا ہے بدبختی کی انتہا پہ کہ اس کی وجہ سے دوسروں کی بھی دعائیں قبول نہیں ہوتی. گھر میں نہیں ہوتا, باپ کو ایک پہ غصہ آیا ہوتا ہے سب کو ڈانٹ پڑ جاتی, ماں ایک کے ناراضگی میں سب سے ناراض ہو کے بیٹھتی ہے, یہ ہوتا ہے. تو اللہ نے کہہ دیا بھائی اس ایک کی وجہ سے میں نے کسی کی نہیں سننی, لے جاؤ سب کو. نام نہیں بتایا اللہ تعالیٰ نے, یہ ہے اللہ ستار العیوب. اللہ تعالیٰ لوگوں کے پردے رکھتے ہیں. ہم تو آنکھوں سے مٹکا مٹکا کے کہتے وہ ہے وہ ہوگی, منہ سے نہیں میں بولی بس آنکھیں مٹکا مٹکو کے اور ادھر ادھر ہاتھ باڈی لینگویج سے بتا دیں گے یہ فلاں کی باتیں یہ. یاد رکھیے یہ بیڈ مینرز ہے. کسی بندے کی ایبلٹی اور اس کی قیمت اس کے کریکٹر سے لگتی ہے. یاد رکھیے یوسف جیل کی سلاخوں سے نکل کر تخت پہ بٹھائے گئے کریکٹر کی وجہ سے. وہ کہتے ہیں نا کہ شعر بھی ہے کچھ کہ اللہ تجھے کردار کی جدت, یعنی نیا کریکٹر دے, اللہ کرے تیرا کردار اچھا ہو. اور علامہ اقبال اپنے بیٹے کو بظاہر ایک بد دعا لگتی ہے لیکن بہت بڑی بات تھی, کہا کرتے تھے کہ خدا تجھے کسی طوفان سے آشنا کر دے کہ تیرے باہر کی موجوں میں اس طرح اب نہیں. اصل میں دیکھا جائے تو بد دعا ہے. ایک باپ اپنے بیٹے کو کہتا ہے کہ اللہ کرے تیری زندگی میں کوئی طوفان آئے, کوئی مشکل آئے, تکلیفیں آئیں اور تو ذرا ہلے, اللہ کے آگے جھکے, تو ٹھنڈا پڑا ہوا ہے. اور ہم جانتے ہیں جب ہمارے اوپر کوئی مسئلے نہیں ہوتے ہم بڑے لیزی ہوتے ہیں, لیزی مین. اور جہاں کوئی مشکل آئی تکلیفیں آئیں تو سارے مسلے تسبیحاں ٹوپیاں سب نکل آتی ہیں. تو اللہ نے پردہ رکھ لیا, لہٰذا آپ کی دعا قبول نہیں ہو سکتی. خیر موسیٰ علیہ السلام نے بھی لوگوں کو بتا دیا کہ بھائی ہم دعا کر رہے ہیں, قبول اس لیے نہیں ہو رہی کہ کوئی شخص جو گناہگار ہے وہ یہاں بیٹھا ہوا ہے. ابھی یہ باتیں ہو رہی تھیں, چند سیکنڈ گزرے اور بارش شروع ہو گئی. حضرت موسیٰ علیہ السلام بڑے حیران ہوئے کہ اللہ تعالیٰ ابھی تو آپ نے فرمایا کہ ایک گناہگار ہے اس کی وجہ سے بارش نہیں ہوگی اور اب بارش بھی ہونے لگی. کہا موسیٰ آپ کو نہیں پتا, آپ کی اس بات کو سنتے ہی اس شخص نے یہاں بیٹھے بیٹھے دل سے سچی توبہ کی اور جب اس نے توبہ کر لی میں نے گناہ معاف کر دیا, گناہ معاف کر دیا تو بارش برسا دی. یہ ہے ستار العیوب. اور بات جہاں نہیں بری ہوتی. اب موسیٰ کو تجسس شروع ہو گیا, اللہ اتنا بندہ تیرا کہ پہلے اس کی وجہ سے بارش نہیں ہوئی اور اب اسی کی وجہ سے بارش ہو گئی. تو کہنے لگے اللہ اب تو اس کا نام بتا دے, یعنی مین کہ اب تو وہ اچھے لفظوں میں ہی ذکر ہوگا نا. تو اللہ نے کہا کہ اے موسیٰ 40 سال تک وہ مجھ سے دور رہا, تب میں نے اس کا نام نہیں بتایا, تو اب جب اس نے توبہ کر لی تو کیا میں اب اس کو رسوا کر دوں؟ یہ ہے ستار العیوب, مغفرت, توبہ, معافی. اللہ ہمیں بھی اتنا ہی حوصلہ دے دے. پھر خواہشوں کے ساتھ بات دیکھیں تو اس بارے میں حضرت لوط علیہ السلام کی قوم کی خواہشوں کا نشہ بیان کیا گیا. اس بارے کی روشنی میں ہم یہ دعائیں اپنے لیے منتخب کرتے ہیں. اے اللہ اب میں بولوں گی تو آپ میرے پیچھے پیچھے آمین کہتے جائیے, شاید یہ قبولیت کی گھڑی ہو اور ہماری دعائیں قبول ہو جائیں. اے اللہ میرے دل سے ساری بیکار قسم کی خواہشات نکال دیں, ایسی چیزیں جو مجھے میرے مقصد سے دور کر رہی ہوں ان کو میری زندگی سے نکال دے. پورے شعور یقین کے ساتھ کہیے گا آمین. میری تمناؤں آرزوؤں اور خوابوں کو آخرت میں منتقل کر دے. دیکھیے اسلام ہمیں یہ نہیں کہتا کہ ہماری خواہشیں ختم ہو جائیں, کنڈیم, کٹ ڈاؤن. یعنی اسلام میں نفس کشی نہیں ہے بلکہ کیا ہے, موو کر لو. مثال دیتی ہوں, آپ میں سے کسی کا دل کرتا ہے لڑکا بننے کو, بوائے کٹ بال, جینس پینٹس, حالانکہ فضول قسم کی خواہشیں ہوں گی اگر ہیں تو, کوئی ایسی خواہش جس کو دنیا میں پورا کرنا ممکن نہ لگے, نہ کہہ دیں اللہ جنت میں جا کے بال کٹواؤں گی, اللہ میں نے جنت میں جا کے لڑکوں کو ایسے بال رکھنے ہیں، رکھوا لیجیے، اللہ رکھ کر دے گا آپ کے لیے. ہم فیھا خالدون، اور ساتھ ہی ساتھ کیا خوشخبری ہے، ولکم فیھا ما تشتہی انفسکم، اور ایک جگہ کیا آتا ہے، ولہم فیھا ما تدعون، ولکم فیھا ما تدعون اور ولہم فیھا ما تدعون، ان کے لیے وہاں وہ سب کچھ ہوگا جس کی انہوں نے خواہش کی ہوگی. کیا ساری خواہشیں یہاں پوری کرنی ہے؟ دیکھیں میں ایک چھوٹی سی مثال، بڑا ہمارا ٹریڈیشنل سٹائل ہے، بتانے لگی ہوں، غور سے سنیے گا. اس شہر میں مجھے امید ہے کہ ابھی یہ ہوتا ہوگا، ویسے دنیا تو اب کہیں اور چلی گئی. بعض بچیاں جب شادی سے پہلے کوئی خواہش کرتی ماؤں سے، مثلا ساڑی بنا دیں شادی پہ، میں کسی فلاں کزن کی شادی یا ساڑی پہننی ہے، گھاگا چولی، میک اپ، مہنگے کپڑے، تو مائیں کیا کہتی تھی، شادی کے بعد جا کے کرنا، اپنے گھر جا کے یہ لاڈ پورے کرنا. یہاں بھی یہی بات ہے. اب نہیں ہے ویسے یہ کلچر، مجھے نہیں پتا اس شہر میں ہے آپ میں سے کسی کی ماں ایسی ظالم ابھی بھی. آپ کی امی ہیں، مبارک، خوش قسمت ہیں کہ آپ کی مائیں ابھی زندہ ہیں. پھر کتنا مزہ آتا تھا شادی کے بعد، یقین کریں شادی کی خوشی سب سے بڑی یہ تھی، اچھے کپڑے پہنیں گے، میک اپ کریں گے. میک اپ کبھی شادی سے پہلے کرتی تھی بچیاں؟ سچ بتائیں، شادی سے پہلے میک اپ، اللہ اکبر کبیرہ. وہ گھر کے چھوٹے چھوٹے بھائی جو ہوتے تھے نا آپ سے قد سے اتنے کو لمبے، وہ بھی کہتے چل جا منہ دھو کے، باہر کیوں کھڑی ہو، چوکی دار ہوتے تھے وہ بھائی، چل اندر. کہیں دادا بول پڑا، کہیں نانا بول پڑا، کہیں ماموں نے ڈانٹ دے دی، آج تو بس تغفر اللہ. تو ہر خواہش ہر وقت پوری نہیں ہوتی. کبھی دل میں کوئی خواہش آئے نا تو کہا کرے اللہ جی میں نے وہاں جا کے لینی ہے، اور میں نے تو ایک لمبی لسٹ دی ہوئی اللہ کو، اللہ کے حکم سے. ایک خواہش ہے کہ وہاں بھی قرآن پڑھانا ہے، پڑھیں گے، لیکن افسوس کہ وہاں یہ خواہش نہیں پوری ہوگی، یہ خواہش یہاں پوری ہوگی. جی یہ قرآن وہاں نہیں ہوگا، کچھ اور ہوگا. اور میرا دل اداس ہو جاتا ہے یہ سوچ کے، قبر کا اپنی سوچوں تو بھی اور جنت کا بھی، کہ ہائے قبر میں قرآن نہیں ہوگا اور جنت میں تو پتہ نہیں کیا ہوگا. جب میں اپنے ہسبینڈ سے یہ کہوں، وہ کہتے ہیں آپ لوگوں کو فرصت ہی نہیں ہونی، آپ نے شاپنگ میں لگے رہنا. عورتوں کو تو ایک ہی شغل ہے، مردوں کو اللہ نے حوروں میں اسی لیے کھونا ہے کہ عورتوں نے تو شاپنگ کرتے رہنا ہے. تو کیا کرنا ہے، کیا ہوا، تھوڑے دن کی بات ہے. دیکھیے بیمار ہوتے ہیں تو ڈاکٹر کہتے ہیں پرہیز کر لو، کر لیتے ہیں نا تاکہ ہمیشہ کھائیں وہ چیزیں. امتحانات ہوتے ہیں، کمرے میں بند کر دیے جاتے ہیں، کیوں کہ پیپر ہو جائیں گے پھر موج مستی کریں گے. تو چار دن اپنی خواہشوں پہ پاؤں رکھ لیں. ایک بڑی خوبصورت بات کسی کی کوٹ کر لیجئے، کسی نے پوچھا کہ جنت کتنی دور ہے، کہا دو قدم دور. کہا دو قدم صرف، کیسے؟ کہنے لگے پہلا قدم خواہشوں پہ رکھ لو تو دوسرا قدم جنت میں. وَنَحَنْ نَفْسَ عَنِ الْهَوَى، آخری پارے میں آپ پڑھیں گے، وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَحَنْ نَفْسَ عَنِ الْهَوَى، جو اللہ کے سامنے کھڑا ہونے سے ڈر گیا اور اس نے اپنے نفس کو خواہشوں سے روک لیا، جنت اس کا ماوا ہے. اللہ ہمیں اس کے قابل کر دے.